नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसंगहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषय वस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौ। साथमा गीत संगीत पनि सुनाउँदै आएका छौं। यो विश्व परिवेश कार्यक्रम तपाईले तपाईहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: लमी बन्न थाल्यो एआई, हवाई जहाजमा लगेजसँगै यात्रुको ओजन समेत जोख्न शुरू, एउटा गुलाबको मूल्य 2 अर्ब रूपियाँ, हजुर आमाले कुर्सी नपाएपछि बिहे रद्द, जन्मिना साथ बुवाले बेचेका छोरीहरू टिकटकले भेटाइदियो, हिटलरको छोटो जुङ्गाको रहस्य र पेलेको चिहान खोतल्दै छोरी। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा रोचक प्रसंग, लमी बन्न थाल्यो एआई। पछिल्लो समयमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग सर्वव्यापी बनिरहेको छ। हुँदाहुँदा एआईले युवा युवतीहरूलाई जीवनसाथी खोजिदिने काम पनि गर्न थालेको छ। एकजना 23 वर्षीय रूसी युवकले आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगमा जीवनसाथी समेत फेला पारेको दावी गरेका छन्। पेसाले सफ्टवेयर डेभलपर रहेका अलेक्जेन्डर झाडाले अनलाइन डेटिङमा सहयोग गर्ने एआईको प्रयोग गरेरै आफ्ना लागि बेहुली खोजेका हुन्। सोशल साइट टिन्डरमा रहेका 5,000 भन्दा धेरै युवतीहरूको सूचीलाई फिल्टर गरेर आफ्ना लागि उपयुक्त र मनपर्ने युवती खोज्नका लागि उनले च्याट जीपीटी तथा अन्य एआई बोटहरूको प्रयोग गरे। अन्तत एआईले करिना इमरानोभा नाम गरेकी जीवनसाथी बन्नका लागि उपयुक्त पात्र भएको भनेर उनलाई सिफारिश गर्यो। ती युवकले आफ्नो संचार शैलीको आधारमा टिन्डरमा उपलब्ध महिलाहरूसँग अन्तर्क्रिया गरी आफ्ना लागि उपयुक्त महिला सिफारिश गर्नका लागि एआईलाई तालिम दिएका थिए। त्यसक्रममा एआई बोटले उनका लागि अमिल्दा महिलाहरूलाई हटाएन मात्रै उपयुक्त पात्रसँग छोटो मिठो गफ गर्ने, डेटिङका लागि समय तालिका बनाउने र विवाहको प्रस्ताव तयारीका लागि समेत सहयोग प्रदान गर्यो। अलेक्जेन्डरले को महिलासँग कुराकानी जारी राख्ने भन्ने निर्णय गर्नका लागि केही फिल्टरहरूको प्रयोग गरेका थिए। त्यसकै आधारमा करिनासँग भौतिक रूपमै भेटघाट भएपछि उनले एआईलाई पुनः प्रशिक्षण दिए ताकि उसले ती दुई बीचको कुराकानीको विश्लेषण गरी अब अर्को पटक कहाँ जाने र के कुरा गर्ने भन्ने सल्लाह दियोस्। अन्ततः केही समय अगाडि च्याट जीपीटीले दुई बीच सन्तुलित तथा बलियो सम्बन्ध रहेको भन्दै करिनासँग बिहेको प्रस्ताव राख्नका लागि अलेक्जेन्डरलाई सुझाव दियो। अलेक्जेन्डरले सोही बमोजिम ती युवतीसँग बिहेको प्रस्ताव गरे र उनले स्वीकार पनि गरिन्। तर यति भइसक्दा पनि ती युवतीलाई आफूहरूको प्रेम सम्बन्धमा एआईले खेलेको भूमिकाको बारेमा थाहा थिएन। उनीहरूले सम्बन्धित सरकारी कार्यालयमा बिहे दर्ताका लागि निवेदन पेश गरिसकेपछि मात्रै उनलाई यो कुरा थाहा भएको हो। अलेक्जेन्डरका अनुसार आफ्ना लागि सबैभन्दा उपयुक्त पार्टनरको खोजी गर्नका लागि एआईको सहयोगमा सफ्टवेयर प्रोग्रामिङ गर्न सकिन्छ, तर यसका लागि सावधानीपूर्वक एकीकरण र कस्टमाइजेसन गर्नु आवश्यक हुन्छ। आफ्नो मायालु जीवनसाथीको खोजीमा एआईको प्रयोगलाई ती युवक आफ्नो व्यक्तिगत उपलब्धिको रूपमा लिन्छन्। विश्व परिवेशमा अब राख्दैछौ अनुसन्धानको प्रसंग, हवाई जहाजमा लगेजसँगै यात्रुको ओजन समेत जोख्न शुरू। आम रूपमा जहाजमा यात्रा गर्ने मानिसहरू आफ्ना सामानहरूको ओजनलाई लिएर निकै चनाखो हुन्छन्। एयरलाइन्सको नियमभन्दा लगेजको ओजन अलिकति पनि बढ़ी भएमा चर्को अतिरिक्त मूल्य तिर्नुपर्ने हुनाले हामी सकेसम्म थोरै भन्दा थोरै सामान लिएर हवाई यात्रा गर्न चाहन्छौं। एयरलाइन्सहरूले यात्रुका झोलाहरूको तौल लिनु त सामान्य हो, तर यदि उनीहरूले यात्रुकै शरीरको ओजन लिन थाले भने के होला? मोटा मानिसहरूलाई त फसाद नै पर्ने भयो। हालै एक वायु सेवा कम्पनीले यात्रुका सामानसँगै यात्रुहरूको समेत ओजन लिन शुरू गरेको छ। फिनल्याण्डको वायु सेवा कम्पनी फिन एयरले अब आफ्ना हरेक उडान अघि यात्रुका सरसामान मात्र नभएर यात्रुहरूको शरीरको पनि तौल लिने घोषणा गरेको हो। फिन एयरकी प्रवक्ताका अनुसार विमानमा चढ्नु अघि यात्रुहरूको ओजन गरिनेछ। उनी भन्छन्, केही समय अगाडि हेलसिन्की विमानस्थलमा यस्तो मापन शुरू भएको छ। अहिलेसम्म 500 भन्दा धेरै यात्रुहरूको ओजन नापिएको छ। एयरलाइन्सका अनुसार विमानको कुल ओजनको हिसाब गर्नका लागि इन्धन, यात्रुका सरसामान, कार्गो, खानपिनका सामान, पानीका ट्याङ्की सँगै यात्रुहरूको ओजनको पनि मापन आवश्यक हुन्छ। सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि यी सबै कुराको मापन जरूरी रहेको एयरलाइन्सको भनाई छ। विज्ञहरूका अनुसार लामो यात्राका लागि विमान सुरक्षित छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नका लागि त्यसलाई उचित रूपमा सन्तुलित बनाउनु पर्दछ। फिन एयरका ग्राउण्ड प्रोसेसका अनुसार यात्रुहरूको ओजन गरिसकेपछि त्यसको मापन केवल उडानको कुल ओजनको हिसाब गर्ने सम्बन्धित कर्मचारीहरूलाई मात्र उपलब्ध गराइनेछ र अन्य मानिसहरूलाई देखाइने छैन। केवल मापन बिन्दुमा काम गर्ने ग्राहक सेवा एजेन्टले मात्रै कुल ओजन हेर्न सक्नेछन्। त्यसैले तपाईँ आफ्नो गोपनीयतामा पूर्ण रूपमा निश्चिन्त रहन सक्नुहुन्छ। उनका अनुसार सुरक्षित रूपले सञ्चालन गर्नका लागि विभिन्न हिसाब गर्नुपर्छ। प्रत्येक यात्रुको अनुमानित औसत ओजनको गणना गरेर विमानलाई सन्तुलित हुने हिसाबले पर्याप्त इन्धन पार्न सकिन्छ। स्मरण रहोस्, यसअघि युनाइटेड एयरलाइन्सले यात्रुहरूको बढ्दो ओजनका कारण आफ्नो उडानमा केही सीट खाली राखेर उडान भर्न शुरू गरेको थियो। त्यसबेला एयरलाइन्सले भनेको थियो, जब जब विमानभित्रका यात्रुहरूको ओजन बढ्दै जानेछ तब विमानमा सुरक्षालाई ध्यानमा राख्दै मानिसहरूको बस्ने तरिकामा समायोजन गर्नु आवश्यक हुनेछ। यसको अर्थ केही सीट खाली छोड्नु हो। स्मरण रहोस्, विमानले यात्रुहरूको ओजन लिने गरेको यो पहिलो घटना भने होइन। केही समय अगाडि इजी जेट एयरलाइन्सको एक उडानका क्रममा यात्रुहरूको अत्यधिक ओजनले गर्दा विमान सुरक्षित रूपमा उडान भर्न असमर्थ हुने भन्दै विमानमा चढ़िसकेका यात्रुहरूलाई समेत ओह्रालिएको थियो। विमानको ओजन तथा प्रतिकूल मौसमको स्थितिका कारण उडानमा करिब 2 घण्टा ढिलाइ भयो। त्यसपछि पाइलटले प्रति यात्रु $500 क्षतिपूर्ति दिने भन्दै 20 जना यात्रुलाई स्वेच्छाले बाहिर निस्कन भनेका थिए। त्यसबेला इजी जेटले भनेको थियो, लान्जारोटेदेखि लिभरपुलको उडानमा रहेका 19 जना यात्रुहरूले मौसमको स्थितिका कारण विमानको ओजन सीमा अधिक भएकाले स्वेच्छाले अर्को उडानमा यात्रा गर्ने निर्णय लिएका थिए। विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसंग। एउटा गुलाबको मूल्य 2 अर्ब रूपैयाँ। भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसको वरिपरि गुलाबको फूलको निकै चर्चा परिचर्चा हुने गर्छ। पश्चिमा संस्कृतिबाट आएको यो दिवस अहिले युवा युवतीहरूका लागि निकै ठूलो पर्व बनिरहेको छ, जसमा उनीहरू प्रेम प्रकट गर्नका लागि गुलाबको सहारा लिन्छन्। कसैले गुलाबकै फूल दिएर प्रेम प्रस्ताव राख्छन् त कसैले आफ्नो प्रियजनलाई खुशी पार्न गुलाबको फूल उपहार दिन्छन्। गुलाबको फूल बजारमा सजिलै पाइन्छ तर खासै महँगो पनि हुँदैन। तर के तपाईँले एउटा यस्तो गुलाबको बारेमा सुन्नु भएको छ जसको मूल्य 2 अर्ब रूपैयाँ भन्दा धेरै पर्छ? आम रूपमा गुलाबको फूल 1-2 दिनमा ओइलाउँछ, तर यो 2 अर्बको गुलाबको फूल भने 3 वर्षसम्म जस्ताको त्यस्तै रहन्छ। संसारकै महँगो यो गुलाबको फूलको नाम जुलियट रोज हो। यो गुलाबको बारेमा पहिलो पटक सन् 2006 पत्ता लागेको थियो। गुलाबका नयाँ नयाँ नस्लको विकास गर्ने चर्चित रोज ब्रिडर डेभिड अस्टिनले यो गुलाब सार्वजनिक गरेका थिए। उनले विभिन्न प्रकारका गुलाबहरूको संयोजन गरेर यो बहुमूल्य गुलाबको नस्ल विकास गरेका हुन्। पोलन नेसनको रिपोर्ट अनुसार यो गुलाबको नाम एप्रिकोट ह्युज हाइब्रिड रहेको छ। यो गुलाबको बोट तयार पारेर फूल फुलाउनका लागि उनले 15 वर्षको समय र $50,00,000 खर्च गरेका थिए। अन्तत त्यसरी फुलाएको गुलाबको फूल उनले सन् 2006 1 करोड़ पाउन्ड अर्थात 1.5 अर्ब रूपियाँ भन्दा धेरै मूल्यमा बिक्री गरेका थिए। अहिले त्यसको मूल्य 2 अर्ब रूपियाँ भन्दा धेरै हुन्छ। डेभिड अस्टिनको वेबसाइटमा लेखिएको विवरण अनुसार जुलियट गुलाबको सुगन्ध चियाको हल्का सुगन्ध जस्तै हुन्छ। को हुन् त यी डेभिड अस्टिन? सन् 1926 बेलायतमा जन्मिएका डेभिड अस्टिन एक पुष्प नर्सरी विज्ञ हुन्। सन् 1950 को दशकदेखि उनले नयाँ नयाँ सुन्दर गुलाबका फूलहरू विकास गर्न थाले। सन् 2018 मृत्यु हुनु अघिसम्म उनले 200 भन्दा धेरै प्रकारका बेलायती गुलाबका नस्ल विकास गरिसकेका थिए। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनौठो प्रसंग। हजुर आमाले कुर्सी नपाएपछि बिहे नै रद्द। बिहे गर्नका लागि जन्ती लिएर आएका एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँडेका छन्। यो कुरा सुन्दा पत्याउन गाह्रै पर्छ, तर हाम्रै छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ। दिल्लीबाट जन्ती लिएर बिहे गर्नका लागि उत्तर प्रदेश आएका ती युवकले आफ्नी हजुर आमालाई बस्नका लागि कुर्सी नदिएको विवादमा बेहुली पक्षसँग झगडा मात्रै गरेनन्, ती बेहुलीसँग बिहे नगर्ने घोषणा नै गरे। उत्तर प्रदेशको बुलन्द शहरमा यो घटना भएको हो। दिल्लीको सीमापुरीबाट जन्ती लिएर आएका बेहुला पक्षलाई बेहुली पक्षले रातिको 8 बजेतिर भव्यतापूर्वक स्वागत गरेका थिए। बेहुलीका पिताका अनुसार विवाह गराउने मौलवीले बेहुला र बेहुलीको बीचमा बिहे गराएको केही घण्टापछि नै बेहुलाले आफ्नो बिहे रद्द भएको घोषणा गरेका थिए। उनका अनुसार बिहेको कार्य सकिएपछि रातको 10 बजेतिर सबैजना रमाइरहेका थिए, त्यहाँ 81 वृद्धासँग एक पाहुनाको झगडा शुरू भयो। ती वृद्धा वास्तवमा बेहुलाकी हजुरआमा रहेछन्। विवादपछि ती वृद्धाले आफूलाई अपमान गरेको महसुस गरिन् र बेहुला अर्थात आफ्नो नातिसँग गुनासो गरिन्। त्यसपछि त विवाद झनै चर्कियो। झैझगडामा बेहुला र उनका दाजु पनि मिसिए र बेहुलीलाई नै घर पुगेपछि पखलिस भनेर धम्काउन थाले। साथै उनले बिहे नै भंग भएको भन्न थाले। प्रत्यक्षदर्शीका अनुसार बेहुला पक्षले धम्की दिने र बिहे नै भंग भएको भनेपछि बेहुली पक्ष झनै रिसाए। उनीहरूले बिहे समारोह तथा पार्टीमा भएको खर्च रकम तिर्नुपर्ने भन्दै बेहुला र उनका दाईलाई कोठामा थुने। केही घण्टासम्मको विवादपछि बेहुला पक्षले खर्च भएको भनिएको रकम तिर्यो, त्यसपछि मात्र बेहुलालाई त्यहाँबाट छाडियो। उता पुलिसले भने यो घटनाका बारेमा हालसम्म कुनै पनि उजुरी प्राप्त नभएको जनाएको छ। उनीहरूले एक आपसमा विवाद मिलाएको हुन सक्ने भन्दै प्रहरीले उजुरी प्राप्त भएको खण्डमा त्यस विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसंगहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई सांगीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।
माथि माथि सागर को महर छु मेरो जुन तिम्रो नजर ओ महर छु मेरो जुन तिम्रो नजर रुझाइरहनु नबर्सेर
यो मिठो सांगीतिक सौगात पछि फेरि पनि स्वागत छ तपाईहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसंग अबको प्रसंग अनौठो छ जन्मिना साथ बुवाले बेचेका छोरीहरू टिकटकले भेटाइदियो जुम्ल्या दिदी बहिनीको चिना जानी 19 वर्षपछि भयो उनीहरूलाई भेट गराउनमा सोशल मीडियाको सबैभन्दा ठूलो हात छ ती दुई दिदी बहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढाको दूरीमा बस्दथे उनीहरूलाई एक अर्काको बारेमा केही थाहा पनि थिएन तर एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट शोका कारणले उनीहरू दुईजना भेट्न पाए ती मध्ये एकजनाको नाम एमी खबितिया र अर्कीको नाम एनो सर्तानिया हो यो कथा तब शुरू भयो जब एमीले जर्जिया गट ट्यालेन्ट नामक टेलिभिजन रियालिटी शो हेरिरहेकी थिइन् उनको ध्यान आफ्नो जस्तै अनुहार भएकी एकजना प्रतिस्पर्धीमा गयो उनीहरू त्यति बेला केवल 12 वर्षका थिए अनौठो त के रहेछ भने 11 वर्षको उमेरमा ती दुई दिदी बहिनीले एउटै नृत्य प्रतियोगितामा भाग लिएका रहेछन् त्यहाँ मानिसहरूले उनीहरू ठ्याक्कै जुम्ल्या जस्तो अनुहार भएको भनेर कुरा गरेका थिए तर त्यति बेला उनीहरू वास्तवमै जुम्ल्या भएको कुरा रहस्यमय रह्यो अन्तत टिकटक नै उनीहरूलाई भेट गराउने माध्यम बन्यो एनोले टिकटक भिडियो हेर्दा ठ्याक्कै आफू जस्तै देखिने निलो कपाल भएकी केटी देखिन् त्यसपछि उनीहरू बीच भर्चुअल्ली परिचय तथा कुराकानी भयो डिजिटल दुनियाँमा एकअर्कालाई देखेपछि अन्तत सन् 2021 उनीहरूले भेटघाट गरे राजधानी तिबिल्सी स्थित रुस्ताभेली पुलमा अनि मात्र उनीहरूको लुकेको अतीतको खुलासा भयो बीबीसीमा प्रकाशित समाचार अनुसार एमी र एनोको जन्म सन् 2002 भएको रहेछ जुम्ल्याहा छोरी जन्माएसँगै उनीहरूकी आमा कोमामा गइन् त्यसपछि पिता गोचा गखारियाले जुम्ल्याहा छोरीहरू बिक्री गर्ने निधो गरे एमी जुगडिडीमा हुर्किन् भने एनो तिबिल्सीमा हुर्किन् दुवैजनालाई एकअर्काको अस्तित्वबारे पत्तो भएन उनीहरूलाई धर्म सन्तान बनाएर अपनाउने परिवारले पनि त्यसबारेमा उनीहरूलाई केही बताएका थिएनन् वास्तवमा जुम्ल्या छोरीहरू उनका पिताले नै पैसा लिएर बेचेका थिए र वैध तरिकाले अपनाइएको थिएन वास्तवमा सन् 2005 अघि जर्जियामा अस्पतालमा जन्मिएका धेरै बच्चाहरूलाई गैर कानूनी रूपमा बेच्ने धन्दाको शिकार उनीहरू पनि भएका थिए त्यस क्रममा हजारौं शिशुहरू त्यसरी बिक्री भएका थिए बेचिएका यी जुम्ल्याहा मध्ये एमीले सबैभन्दा पहिले आफ्नो अतीतका टुक्रालाई जोड्न शुरू गरिन् उनी एउटा यस्तो फेसबुक ग्रुपमा जोडिन् जसले त्यस्ता बाल बालिकालाई आफ्ना परिवारसँग भेटाउँथ्यो जसलाई आफूहरू गैर कानूनी तरिकाबाट अप्नाइएको आशंका थियो सो फेसबुक पेजको नाम भेद जेब हो जर्जियन भाषामा यसको अर्थ हुन्छ मैले खोजिरहेको छु मरे भनिएका आफ्ना सन्तानहरू खोजिरहेका आमा तथा वास्तविक बुवा आमा खोजिरहेका सन्तानहरूले यो फेसबुक पेज चलाउँछन् यो फेसबुक पेजमा 2,30,000 सदस्य छन् एमीले सोही फेसबुक पेजमा आफूहरूको कथा पोस्ट गरिन् संयोगवश जर्मनीमा बस्ने एक महिलाले एमीको सोशल मीडिया पोस्टमा जवाफ दिइन् उनले लेखेको जवाफमा भनिएको थियो तिम्री आमाले सन् 2002 जुम्ल्या सन्तानलाई जन्म दिएकी थिइन् त्यसपछि बिछोड़िएका दिदी बहिनीले 19 वर्षपछि आफ्नी आमासँग भेट गर्ने निधो गरे आफ्नी वास्तविक आमासँग भेट गर्न उनीहरू सफल भए त्यो भेट निकै नै दर्दनाक पीड़ाले भरिएको थियो मा भाव विहोल आमाले आफू कोमाबाट निस्किएपछि छोरीहरूको बारेमा सोधेको र आफूलाई छोरीहरूको मृत्यु भएको जवाफ दिइएको बताएकी थिइन् विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसंग हिटलरको छोटो जुंगाको रहस्य जब हामी नाजी तानाशाह हिटलरका विषयमा कुरा गर्छौं तब हाम्रो मानस पटलमा एउटा त्यस्तो व्यक्तिको तस्विर आउँछ जसको अनुहार भावहीन छ उसका ठूला ठूला आँखा र अनौठो र घना जुंगा भनिन्छ कि हिटलरले यी जुंगा खौरिन अस्वीकार गरेका थिए र यहाँसम्म कि मृत्युको दिनमा समेत जब उनले बर्लिनमा सोभियत सैनिकको आक्रमणपछि आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरे त्यस दिन पनि उनका जुंगाहरू चिचिक्क पारेर कलमी गरिएको थियो एक निर्मम व्यक्ति हिटलरले 80 वर्ष अघि सन् 1945 अप्रिल 30 आफ्नो भूमिगत फ्युहरर बंकरमा आत्महत्या गरेका थिए हिटलरको अन्तिम दिन मिनेट बाई मिनेट नामक पुस्तकमा हिटलरका रहस्यमय जुंगाका विषयमा केही रोचक तथ्यहरू लेखिएका छन् जोनाथन मेयो र एम्मा क्रेजीद्वारा लेखिएको त्यो पुस्तकमा लेखिए अनुसार मृत्युको केही सेकेण्ड पछि हिटलरका नाई हिटलरको कपाल र जुंगा काटिदिनका लागि बेडरूममा पुगेका थिए वास्तवमा हिटलरका जुंगा उनका असामान्य रूपमा ठूलो नाकलाई छोप्नका लागि डिजाइन गरिएको थियो जुंगाको यस्तो शैलीको उत्पत्ति अमेरिकामा भएको हो अमेरिकामा जुंगाको यस्तो स्टाइललाई टुथब्रश जुंगा भनिन्थ्यो चाहे चार्ली च्याप्लिन हुन् वा वाल्ट डिज्नी, यदि हामीले तस्विर हेर्यौं भने उनीहरूका जुंगा हिटलरकै जस्ता छन्। हिटलरले टुथब्रश स्टाइलका जुंगा पाल्नुको कारण चाहिँ आफ्नो निकै ठूलो नाकको फेदको केही हिस्सा जुंगाले छोपोस् र आकार त्यति साह्रो ठूलो नदेखियोस् भन्नका लागि थियो। पुस्तकमा लेखिए अनुसार हिटलरले शुरूदेखि नै जुंगाको यस्तो स्टाइल अप्नाएका भने होइनन्। शुरूआतमा उनले आफ्ना बुवाले जस्तै ताउ लगाउने खालको ह्याण्डल बार स्टाइलमा जुंगा पाल्दथे। द वर्ल्ड वार्स नामक एक हिस्ट्री च्यानल सो हेर्नुभयो भने थाहा हुन्छ कि हिटलरले ह्याण्डल बार जुंगालाई हटाएर टुथब्रश शैलीको जुंगा किन छनौट गरे भनेर। त्यो शोमा बताइए अनुसार हिटलर जब युवा थिए र प्रथम विश्वयुद्धका क्रममा एक सैनिक थिए, उनको ह्याण्डल बार जुंगाले ग्यास मास्कलाई कसेर बन्द हुनबाट रोक्दथ्यो, त्यसैले उनले त्यस्तो जुंगा काटिदिए। त्यो शोका कार्यकारी निर्माता स्टिफन डेभिडले द ऱ्यापलाई बताए अनुसार उनले आफ्ना जुंगा खौरिन आदेश दिएका थिएनन्। वास्तवमा जब उनी अस्पतालमा थिए तब आफ्ना जुंगा खौरिए। स्मरण रहोस्, जब जर्मनीमा नाजी पार्टी सत्तामा आयो त्यस बेला हिटलरले आफ्नो टुथब्रश लुक्स जारी राखे। प्रथम विश्वयुद्धपछि यो स्टाइल यसरी ट्रेण्ड बनेर आयो कि प्रथम विश्वयुद्धपछि दोस्रो विश्वयुद्धसम्म यो फेसन नै बन्यो। विश्व परिवेशमा बाजका लागि अन्तिम प्रसंग राख्दैछौ। पेलेको चिहान खोतल्दै छोरी। ब्राजिलका महान फुटबलर पेले सन् 2022 सेप्टेम्बर 30 यो संसारबाट विदा भएका हुन्। तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमय रूमल्लिरहेको छ। विवादको निरूपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने भएको छ। आफूलाई पेलेकी छोरी दावी गर्ने एक महिलाले पेलेको शवलाई चिहानबाट बाहिर निकाल्न माग गरेकी छिन्। 60 वर्षीय मारिया डो सोकोरो अजेभेदोले पहिलो पटक पितृत्व कानून अन्तर्गत मुद्दा दायर गरेको 5 वर्षपछि एकजना वकिललाई यो कदम उठाउन भनेकी हुन्। पेलेले आफ्नो मृत्यु हुनुभन्दा पहिले आफ्नो अर्को एकजना बच्चा पनि भएको हुन सक्ने बताएका थिए। 3 बिहे 7 पेलेले आफ्नो जीवनकालमा 3 बिहे गरेका थिए र आधिकारिक रूपमा उनका 7 छोरा छोरी छन्। त्यसका अतिरिक्त एकजना थप झट्केली छोरी पनि रहेकी छिन्। उनका 2 सन्तान एडिनो नेसिमेन्टो र फ्लाभिया क्रिस्टिना आफ्ना पिताको इच्छा पत्र पढेपछि डीएनए परीक्षणका लागि सहमत भएका थिए। मारिया डो सोकोरो अजेभेदोका वकिल मार्कोसका अनुसार उनले गरेको प्रारम्भिक परीक्षण नेगेटिभ आएको थियो, तर मारियाको डीएनए टेस्ट ब्लड लिंकमा उच्च सम्भावना देखाएको वकिलको दावी छ। ती वकिलले अब मारियाले पिता पेले भए नभएको विवादको निरूपण गर्नका लागि पेलेको शव निकालेर परीक्षण गर्न आग्रह गर्नुको विकल्प नरहेको बताएका छन्। टेलिभिजन कार्यक्रममा आफूलाई पेलेको छोरी दावी गर्ने मारिया पेले जीवित छँदै डीएनए परीक्षणका लागि सहमति पनि भएका थिए, तर परीक्षण हुनुभन्दा पहिले नै उनको मृत्यु भयो। एक ब्राजिलियन टेलिभिजन शोलाई अन्तर्वार्ता दिने क्रममा उनले यस्तो बताउँदै आफू पेलेको छोरी नै भएको दावी गरेकी छिन्। आफूलाई पेलेको धन सम्पत्तिमा कुनै रुचि नरहेको पनि उनको भनाइ छ। आफ्नी आमाले आफू गर्भवती भएपछि ब्राजिलको मारानहाओ प्रान्त स्थित साओ लुइसमा बसिरहेको कुरा पेलेलाई कहिले पनि नबताएको उनको दावी छ। मारियाका आमाको मृत्यु भइसकेको छ। उत्तर पूर्वी ब्राजिलको पियाउ राज्यमा बस्ने मारियाका अनुसार उनले पहिलो पटक सन् 2019 डीएनए परीक्षण गराउने निर्णय गरेकी थिइन्। त्यसबेला उनी साओ पाउलोमा घरेलु कामदारको रूपमा काम गरिरहेकी थिइन्। पेलेले आफ्नो सम्पत्तिको 30% हिस्सा आफ्नी तेस्री पत्नी मेरिका आओकीलाई, 60% आफ्ना 7 र बाँकी 10% नाति नतिनाहरूलाई बाँडिदिएका छन्। पेलेको मृत्युको समयमा उनको कुल सम्पत्ति करिब 14 अर्ब रूपियाँ थियो। यदि मारिया उनकी 8 सन्तान भएको पुष्टि भयो भने उनले पेलेका अरू सन्तानले प्राप्त गरेको सम्पत्तिमा आफ्नो अंश दावी गर्न सक्छिन्। उता पेलेको परिवारका वकिलका अनुसार यस अघिको डीएनए टेस्टबाट मारिया पेलेकी छोरी नभएको पुष्टि भइसकेको भन्दै चिहान उत्खनन गरेर पेलेको शव बाहिर निकाल्ने कुराको आफूहरूले विरोध गर्ने बताएका छन्। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसंगहरू, जसलाई हामीले विभिन्न संचार माध्यमहरूबाट साभार गरेका हौं। श्रोता, तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईँको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। हौस् त आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
कालो कपाल घुंगरियो मन मा माया उमरियो कति बस्नु हेरेर राख मायाले बेरेर
बनाई दिन्छु जुहार मेटाई देऊ तल तल लागा गिना परा।